الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، مجھ پر درود پڑھو اللہ تعالی تم پر رحمت بھیجے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ آج میں آپ کو ایک ایسے شخص کا واقعہ سنانے جا رہا ہوں کہ جو انتہائی غربت سے انتہائی امیر ہو گیا۔ ابھی اس کی غربت سے لے کر اس کے دولت مند بننے کا سفر کیا تھا، کیسے تھا، اب یہ آپ نے سننا ہے۔ آج عرب دنیا سے ایک صاحب استنبول پہنچے۔ اب استنبول پہنچے تو اب ان کو بھوک بھی لگی تھی، تو یہ ایک ریسٹورنٹ میں داخل ہوئے۔ ریسٹورنٹ میں بڑا رش تھا، اب سارے ترکی تھے اور وہ عرب دنیا سے آئے تھے، ان کو عربی آتی تھی۔ اب وہ ڈھونڈ رہے تھے کوئی ایسی ٹیبل یا کوئی ایسا شخص ملے جو میرا ہم زبان ہو تو میں اس کے ساتھ بیٹھوں، تاکہ اکیلا کیا کھانا کھانا، کسی کے ساتھ بیٹھ کر کھانا کھائیں گے۔ تو وہ ریسٹورنٹ میں نظر گھما رہے تھے، تو نظر گھماتے ہوئے ان کی نظر ایک شخص پر پڑی جو اپنے شکل وغیرہ سے یمنی لگا۔ ان کو اسے قریب جا کر سلام کیا ان صاحب نے، انہوں نے سلام کا بڑا پیارا جواب دیا۔ انہوں نے کہا، کیا آپ یمن سے ہیں؟ کہا میں یمنی ہوں۔ اب ان کی عربی گفتگو شروع ہو گئی، تو کہا میں ڈھونڈ رہا تھا کوئی مجھے ہم زبان ملے تب میں اس کے ساتھ بیٹھ کے کھانا کھاؤں۔ بولا آپ کہاں سے آئے ہیں؟ تو انہوں نے اپنا بتایا کہ میں فلاں عرب دنیا سے آیا ہوں۔ تو کہا پھر تو آپ میرے بھی مہمان ہیں، بیٹھیے۔ تو کہا آپ بھی یہاں گھومنے آئے ہیں استنبول؟ کہا نہیں، میں تو یہی رہتا ہوں اور میرا بزنس ہے یہاں پر۔ بڑی حیرت ہوئی کہ یار یہ یمن کا آدمی ہے اور یہاں بزنس کرتا ہے۔ تو میں بیٹھ گیا ان کے ساتھ، خیر کھانا وغیرہ منگوایا، کھانا کھاتے رہے کھاتے رہے کھاتے رہے، تو ایک دو تعلق جب بن جاتا ہے۔ تو یہ جو یمنی تھے ان کا بڑا قصہ تھا، بڑا واقعہ تھا۔ بات بات تو پھر انہوں نے مجھے اپنا پورا واقعہ سنایا۔ وہ کہتے ہیں یہ واقعہ 25 سال پرانا تھا، یہ یمن کے جو صاحب تھے یہ 25 سال پرانا ان کا واقعہ تھا۔ یہ کہتے ہیں کہ ہم اور 3 بھائی بھی ہیں نا، اور ہمارا بڑا غریب گھرانہ۔ ایک دن میرا اور میرے بھائی کا جھگڑا ہو گیا، اب میں تھا سب سے چھوٹا۔ جب میرے بھائی کا اور میرا جھگڑا ہوا تو والد صاحب کو شکایت ہوئی، تو شکایت میں انہوں نے مجھے قصوروار ٹھہرایا، جبکہ میرا کوئی قصور نہیں تھا، میں بے قصور تھا، بے گناہ تھا، میری کوئی اس میں خطا نہیں تھی۔ لیکن چونکہ میں چھوٹا تھا تو سب مجھ پہ غالب آ گئے، جو میرے والد اور میرے بھائی تھے۔ والد صاحب نے مجھے مارنا شروع کر دیا، اب والد صاحب نے مارا تو بھائیوں نے بھی مارنا شروع کر دیا۔ اب میں چھوٹا، میں سب کی مارے کھا رہا ہوں، یہ میرے ساتھ بڑی زیادتی ہو گئی نا۔ تو مجھ سے رہا نہیں گیا، میں گھر چھوڑ کر چلا گیا۔ میرے پاس کچھ پیسے تو تھے، میں وہاں سے سیدھا عرب شریف چلا گیا۔ عرب شریف گیا، وہاں جدہ پہنچا۔ تو یہ اس وقت کا واقعہ ہے کہ جب آنا جانا اتنا مشکل نہیں تھا یمن وغیرہ سے۔ تو میں وہاں پہنچا، پاسپورٹ بھی تھا میرے پاس، صبح میں نے کچھ مزدوری وغیرہ شروع کر دی کہ میرا گزارا تو ہو نا, میں اب بغیر گزارے کے کیسے چلے گا, کب کام نہیں کروں گا, محنت مزدوری نہیں کروں گا تو میں کھاؤں گا پیوں گا کہاں سے, بھیک تو مانگنی نہیں تھی. تو خیر میں جدہ میں کچھ محنت مزدوری کرنے لگا اور دو پیسے بن جاتے تھے تو میرا گزارا بھی ہو جاتا تھا. انہی دنوں میں حج کا موسم آ گیا تو مجھے معلومات تو کچھ نہ کچھ ہو ہی نہیں تھی, تو میں مکہ مکرمہ چلا گیا. اب جدہ سے مکہ مکرمہ ایک گھنٹے میں پہنچ جاتا ہے, تو میں مکہ مکرمہ آ گیا. وہاں حاجی تھے تو میں نے کہا یہاں زیادہ مجھے کچھ کام کاج مل جائے گا, تو میں نے وہاں بھی کچھ کام شروع کیا, محنت مزدوری کا کام کرتا تھا. تو اس میں جو حج کے جو قافلے آ رہے تھے, ترکی سے قافلہ آیا, تو میں نے اس ترکی کے قافلوں میں ان کا بیگ اٹھانا, بیگ رکھنا, یہ سارے پھر مجھے وہاں ایک کام مل گیا کہ ان کا سامان اٹھاتا تھا, ان کے کام کر دیتا تھا, اور جو کہتے تھے میں کرتا رہتا تھا, ادھر بھاگتا ادھر بھاگتا, مجھے دو پیسے مل جاتے تھے. تو ترک کے جو لوگ تھے عاشقان رسول, یہ میرا یہ عمل دیکھ کر بڑے خوش ہو رہے تھے کہ یار یہ تو بڑا محنتی بچہ ہے اور بڑی دوڑ بھاگ کرتا رہتا ہے. تو اس پہ ایک شخص کو میں زیادہ پسند آ گیا, سمجھ آ گیا, میرا کام کا انداز سمجھ میں آیا. تو اس نے مجھ سے سارا میرا احوال پوچھا, تو میں نے بتا دے یہ اس طرح ہیں, تو کب تم ترکی آ جاؤ نا. ہاں میں ترکی میں آ کے کیا کروں گا, وہاں تو اب یہاں کو دو پیسے بن جاتے, میری محنت مزدور ہوئے تھے. تو کہ یہ میرا کارڈ ہے, جب بھی تم ترکی تمہیں لگے گا تمہیں ترکی آنا ہے, تم ترکی آ جانا اور آ کر مجھے فون کر دینا, استنبول میں ہوتا ہوں. حج کا سیزن ختم ہوا تو حاجی بھی چلے گئے, تو وہاں بھی تھوڑی وہ جو آمدنی کا جو ذریعہ تھا وہ بھی کم ہو گیا, لوگ کم ہو گئے. مجھے بیٹھے بیٹھے ترکی یاد آ گیا, میں نے اسے کارڈ نکالا اور میں نے استنبول جانے کا فیصلہ کیا. تاریخی شہر ہے قسطنطنیہ, نام سنا آپ نے, سنا ہوگا, وہ آج استنبول ہے, بڑا تاریخی شہر ہے اور بڑے مزارات, یعنی صحابہ کرام کے زبردست مزارات ترکی کے اندر ہیں, اور بھی بزرگوں کے مزارات ترکی استنبول کے اندر پائے جاتے. استنبول بڑا تاریخی اور ہسٹوریکل سٹی ہے, اور ہے یہ, خیر اس کی ایک الگ بات ہے. خیر وہ استنبول پہنچا, وہ کہہ رہے میں استنبول آ گیا. اب یہاں آ کر میں نے وہ کارڈ نکالا, اس کو کال کی جس نے مجھے کارڈ دیا تھا, قسمتی سے اس کا فون اٹھ گیا. اب جیسے ہی فون اٹھا تو میں نے کہا میں فلاں ہوں, بولا پہچان گیا ہو تو مجھے, لیکن اس نے کہا کہ ابھی فی الحال میرے پاس جاب نہیں ہے, تم آ گئے ہو بھلے ٹھیک ہے, تسلی رکھو. میرا ایک دوست ہے, وہ اس کا گاؤں ہے, وہاں اس کے گلاب کے جو پھول ہوتے ہیں نا اس کے کھیت ہیں, مطلب گلاب کا پھول اگاتا ہے وہ, اور وہ یہاں گلاب کے پھول بیچنے کے لیے ہر ہفتے آتا ہے. وہ اس کو ایک ہفتے وہ اب آنے والا ہے, تو اس کا آنے تو میں تمہاری بات کرتا ہوں, ہو سکتا ہے وہ تمہیں اس کی طرف سے کوئی کام مل جائے. کہا بہت اچھی بات ہے. اب بولا میں اب مجھے انتظار کرنا ہے اس کا کہ وہ کیا ہے کیا نہیں ہے. تو خیر وقت ہو گیا تو میرا اس سے رابطہ ہوا, تو کہا ایک بھی میں فون کرتا ہوں, گلاب کا کام, گلاب کا پھول کا جو کام کرتا تھا اسے فون کیا. اس نے کہا ہاں مجھے ایک لڑکے کی ضرورت ہے تو صحیح, میرے ٹیوب ویل سنبھالے, میرے جو میں پودے جو پھول اگاتا ہوں اس کی تھوڑی دیکھ بھال کرے, اور اس طرح کے چندے کام ہے, لیکن لڑکا مجھے محنتی اور ایماندار چاہیے کیونکہ پیسے آتے ہیں میرے پاس. اس نے کہا کہ یار میں نے اس کو دیکھا ہے مکہ مکرمہ میں, یہ لڑکا مجھے تو محنتی اور ایماندار لگا, اب تم دیکھ لو. تو وہ لڑکا کہ اس کی ملاقات ہو گئی, یہ کہہ رہے میری اس سے ملاقات ہو گئی, یمنی نے کہا, اور اس نے مجھے ایک مناسب سی تنخواہ آفر کی. میری سمجھ میں آ گئی کہ یہ تنخواہ میرے لیے کافی ہے, لیرا کر کے, ترکی کی کرنسی لیرا کرنسی کہلاتی ہے, جیسے کہ عرب شریف کے ریال ہیں, کہیں کا درہم ہے, کہیں کا پونڈ ہے, تو لیرا کہلاتے ہیں ترکی کی کرنسی. میں اس کے ساتھ اس کے علاقے میں چلا گیا جہاں اس کے کھیت تھے اور جہاں یہ گلاب کے پھول اگاتا تھا, بڑی جگہ تھی, زمین تھی, اور میں گیا اور میں نے شام سے ہی اپنا کام شروع کر دیا. میں مجھے آرام کر کے کیا کرنا تھا, محنت مزدوری کرنی تھی, دو پیسے کمانے تھے, اپنا گزارا کرنا تھا, اور اچھا لڑکا تھا, ایمانداری کے ساتھ, دیانتداری کے ساتھ کام کرنے کا میرا ذہن تھا, اور میں یہ کرتا رہا کرتا رہا کرتا رہا. اب اس کا کام یہ تھا کہ وہ گلاب کے پھول اگاتے اور لوگ گلاب کے پھول خرید کے جاتے تھے. اب اس کا, اب مجھے یہ تشویش ہی کہ گلاب کے پھولوں کا کرتے کیا ہیں. تو پتا چلا کہ بھائی شادی ہوتی ہے تو دلہن کا کمرہ سجانے میں, تو فلاں سجانے میں, فلاں کام میں, فلاں کام میں یہ استعمال ہوتے ہیں گلاب کے پھول, फिर बाद में पता चला भाई इसके तो लोग इत्र भी बनाते हैं। अब गुलाब का इत्र इसकी मालूम आती तो बोला गुलाब का इत्र बड़ा कीमती होता है, गुलाब की खुशबू आपको भी पता होगी, गुलाब की खुशबू आप लेते होंगे, तो गुलाब का इत्र वैसे ही अच्छा और मशहूर इत्र है गुलाब। खैर वो मालूमात ले ली, सब कुछ ले लिया, आहिस्ता 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 मालूमात भी आती गई और उसको और इंफॉर्मेशन मिलती गई कि इससे और क्या क्या चीजें होती है, क्या क्या चीजें होती हैं। यूं उसको पैसे भी मिलते गए, अच्छा खासा पैसा मिलता गया, जो रहने के लिए मकान मिल गया था और उसके पास एक नॉर्मल सी रकम जमा हो गया। अब कुछ था तो उसके पास, आगे पीछे तो ऐसा कुछ था नहीं, और उसके अंदर एक बेचैनी थी कि मुझे कुछ करना है, मुझे कुछ आगे बढ़ना है, मुझे कुछ बनना है, मैंने यहां तक नहीं रहना। इससे कुछ रिसर्च मालूमात ली जिन लोगों से लेनी थी। आज रिसर्च के एक और अंदाज है, पहले भी रिसर्च होती थी, मालूमात लेते थे। सेठ इसका अच्छा आदमी था जिसके पास ये काम करता था, उसने कहा कि मुझे अगर इजाजत दे तो मैं 10-12 दिन के लिए उमरे पर जाना चाहता हूं। आदमी यूं नमाजी वगैरह के टाइप का लगा मुझे, मैंने जो वाकया पढ़ा मुझे से लगा नेक लोगों के लिए रास्ते बन जाते हैं। तो सेठ ने इजाजत दे दी, बोला मैं 10-15 दिन जा रहा हूं, मैं वापस आ जाऊंगा। वो 10-15 दिन के लिए गया, वो कह रहे मैं 10-15 दिन के लिए मक्के मुकरमा आया और मैंने उमरा वगैरह किया, उमरा वगैरह करके मैं मस्जिदुल हराम से बाहर निकला तो वहां इत्र की बड़ी दुकानें थी। मैं एक दुकान में दाखिल हो गया, मशहूर दुकान थी, वहां मेरी मुलाकात एक मिस्री सेल्समैन से हुई। एक सेल्समैन था, वो मिस्र का था। अब उससे गुफ्तगु शुरू हुई तो मैंने इसे कुछ इत्र के बारे में पूछा, तो मैंने गुलाब के बारे में क्या था, बोला हमारे पास ताइफ का गुलाब है। कहाँ का? ताइफ। ताइफ का गुलाब मशहूर है कि गुलाब के फूल और वगैरह। बोला हमारे पास ताइफ का गुलाब है। मैं कितने का? बोला इतने का। फिर बोला इस्तांबुल का भी गुलाब है, तुर्की का गुलाब। तो मैंने कहा वो कहाँ है? वो बताया। तो मैंने दोनों के रेट मालूम कर लिए कि ये ताइफ के गुलाब का ये रेट है, इस्तांबुल के गुलाब का ये रेट है। मैंने कहा यार ये ताइफ का जो गुलाब है क्या मैं इसका विजिट कर सकता हूँ, मैं देख सकता हूँ? तो कहा मेरा जानने वाला है, वो भी मिस्र का ही है, मैं उसको फोन कर देता हूँ। भाई यार उसको फोन कर दे, मुझसे मिलना चाहता हूँ। अब वो 1.5 घंटा 2 घंटे का रास्ता तय करके कॉल पे बात करके ताइफ पहुंच गया। वो कहता मैं ताइफ पहुंचा, और ताइफ पहुंच के मैं देखा कि यहाँ गुलाब जो उग रहा है उसको तजर्बा तो था ही। तो मैं वहां 2-3 दिन रहा और मैंने वहां देखा कि ये गुलाब के फूल खिलना और ये सारे ये खुशबू वगैरह का जो मामला होता है कैसे होता है। तो मैंने फिर उस मिस्र का जो लड़का था जिसका उसने हवाला दिया था, उससे भी 2-3 दिन में दोस्ती हो गई। दोस्ती सबसे कर लेता था मैं, खाना वाना साथ खा लेते थे, 2-4 दिन साथ रह जाते थे, तो मैं बातें तो कर लेता था, तो दोस्ती मेरी सबसे हो जाती थी। खुद बाखलाक या मिलनसार टाइप का आदमी था। उससे मैंने उसको पूछा यार ये इत्र कहाँ बनता है? बोला क्यों? मैंने यार मुझे देखना है इत्र कहाँ बनता है। तो कहा ये फला जगह पे बनता है। बोला मुझे वो जगह देखनी है, दिखा सकते हो? बोला मेरा एक जानने वाला वो भी मिस्र का ही, वो वहां काम करता, मैं फोन कर देता हूँ। बोला फोन करो। बात हुई तो वो फैक्ट्री पहुंच गया 1/2 घंटे के बाद। उससे भी सलाम दो हो गई, उससे भी खाना वाना खाया, उससे भी दोस्ती कर ली। अब उसको कहे मुझे बताओ ये इत्र बनता कैसे है। तो अब वो उसको फैक्ट्री ले गया और फैक्ट्री में जो इत्र कैसे बनता है, गुलाब के फूलों का इत्र कैसे निकलता है, वो मशीन क्या होती है, वो पूरी इंडस्ट्री उसने देखी ना। अब ये इंडस्ट्री देखी 1-2 दिन वो आ रहा। अब उससे कहा यार ये जो मशीन है सारी ये मिलती किधर है? तो कहे इंडस्ट्रियल एरिया मिलती है। बोला यहाँ कोई जानने वाला? बोला हाँ हमारा मिस्र का ही वहां आदमी है, मेरा जानने वाला है। बोले उसको फोन करो ना, मैं उसके पास चला जाता हूँ। उसको फोन किया, वो वहां चला गया। वहां जाकर उसने मशीन खरीद ली, जो जो इसके जरूरत की चीजें थी जिसे इत्र बनता है वो खरीद ली। और उसके 10-12-15 दिन पूरे हो गए। वो दोबारा अपने इस्तांबुल के साथ जो एक शहर था जहां पर ये सारे फूल उगते थे, जहां ये काम करता था, वहां आ गया उसके सेठ के पास। अब वहां अपने काम में लग गया। फिर सेठ को इससे कहा सेठ आपसे जो लोग गुलाब लेके जाते हैं ना और इसका ये जो इस्तेमाल करते हैं ना, मेरे को सब पता है। वो सादा आदमी था, उसका सेठ वो बेचकर वो अपना काम कर लेता था। बोला ये आपसे बहुत सस्ता लेके जाते हैं और इसका इत्र निकाल के बहुत महंगा बेचते हैं। मतलब फिर बोला मैं सब निजाम बना कर रहा है, बस अब 2-3 दिन रुको, आपको खुशखबरी में देता हूं। अब वो वहां पर सारा माल बुक करा था ना उसने, मशीनें वगैरह जो भी सामान था सारा बुक कराया, बिल्टी बिल्टी सब करा ली, उसको बिल्टी बोलते हैं आप। थोड़े दिनों के बाद वहां से सारा सामान आ गया। बोला ये क्या कर रहा है? बोला अपने इत्र की फैक्ट्री लगाएंगे। बोला ना कहा नहीं, बोला आप उस पर भरोसा करो। अब भरोसा था क्योंकि वो ईमानदार था, पैसे आते थे पूरे पैसे देता था, मेहनत करता था, एक रुपए की चोरी नहीं करता था, झूठ नहीं बोलता था, बददियानती नहीं करता था, पूरा वक्त देता था। और उसका सेठ उसे खुश था कि यार ये लड़का बहुत ईमानदार है, मेहनती, ईमानदार, मेहनती, खयानत नहीं करता, झूठ नहीं बोलता, ये सारा वो देख चुका था ना। बोला ठीक है, करीब की एक जमीन उसे खरीद ली। बोला चल यहाँ फैक्ट्री लगा, उसे छोटी सी फैक्ट्री लगा ली, फैक्ट्री लगाई और इत्र का काम शुरू किया। वो कह रहे मैंने 200 तोला इत्र निकाला गुलाब का, इतना 200 तोला मैंने इत्र निकाला गुलाब का, और ये इत्र लेकर फिर मैंने अपने सेठ से जा दी कि मुझे मक्के पाक जाना है। और मैं वहां पर इत्र लेकर गया और मैंने 200 तोला इत्र वहां जाकर एक अच्छे और उमदा दामों में बेच दिया और मुझे ठीक ठाक नफा हुआ। और वहां से मैंने बैंक के जरिए, एक लीगल वे के जरिए मैंने पैसे जब मेरे सेठ को भिजवाए तो मेरा सेठ खुश हो, इसे कभी जिंदगी में इतने पैसे नहीं देखे थे। बोला फिर मैं वापस आया तो मेरे सेठ को समझ में आएगा, कहा ठीक है एक और जमीन लेते, तू फैक्ट्री बढ़ा। बढ़ाते 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 कहा हमने इतना बड़ा काम कर लिया कि हमारा इत्र ब्रांड बन गया और हमारा मेन हमारी सप्लाई मक्के मुकरमा हो गई। ऐसे में सेठ को और मतलब मेरी तनख्वाह तो अच्छी हुई। फिर सेठ ने कहा कि आज से तू मेरे बिजनेस में इतने हिस्से का पार्टनर। अब नौकरी से मैं हो गया नौकर से पार्टनर। अब पार्टनर होने के बाद फिर सेठ को और मजा आया, क्या यार मैं तेरे नाम की अब जमीन खरीदता हूं और ये मैं तेरे नाम पर कराता हूं। तो उसने मेरे नाम की जमीन खरीद ली। अब मेरी ईमानदारी, मेरी दयानतदारी, मेरी शराफत, मेरी मेहनत, मेरे अंदाज से मेरा सेठ इतना मुतासिर था कि फिर मुझे कहने लगा कि देख तू है तो अच्छा आदमी, मेरी एक बेटी है, मैं चाहता हूं तेरी से शादी कर दूं। अब मुझे चाहिए क्या था, काम काज मिल गया था, अब शादी भी करनी थी। तो सेठ की बेटी से शादी हो गई, सेठ मेरा ससुर हो गया। फिर इससे कहा मेरी जितनी जायदाद है मैं आधी मेरी बेटी के नाम करना चाहता हूं, कर दो भाई मेरे का मना किया। और यूं करते 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 ये आज शख्स कहता है कि मुझे, फिर मेरे सेठ ने कहा तेरी गाड़ी पुरानी है तो मैं तो ये एक नई गाड़ी तोहफे में देना चाहता हूं। तो ये रेस्टोरेंट के बाहर जो बाहर इतनी कीमती गाड़ी खड़ी ना, वो भी मुझे मेरे सेठ ने, जो मेरा ससुर था, वो तोहफे में दी मेरे को। तो ये सारी उसने अपनी स्टोरी बताया। बोला यूं करके आज मेरा इतर ब्रांड है, मेरी बहुत बड़ी फैक्ट्री है और मैं इस तरह काम कर रहा हूं और अब मैं यही हूं। अब मुझे ख्याल आया कि यार मैं इतने सालों से इस्तांबुल में, क्यों ना नेशनलिटी अप्लाई कर लूं, शादी भी यहीं कर ली है। तो यूं मैंने नेशनलिटी अप्लाई कर ली और थोड़े अरसे के बाद मेरा पासपोर्ट भी आ जाएगा। मैंने ये पूरा, अब ये वाक्य सुन लिया आपने, मैं अभी मजीद यकीन माने मैंने वाक्य बहुत मुख्तसर करके आपको बताया है। ये कई पेजेस पर यह वाक्य है, कई सफात पर वाक्य है। तो इससे पूरा ये वाक्य जो आपने सुना, इस पूरे वाक्य पर मैंने गौर किया कि यार इस शख्स के साथ हुआ क्या, ये चीज जो उसके साथ हुई है इसके पीछे मकसद क्या था। दौलतमंद बनने की बात नहीं कर रहा मैं, लेकिन इसको जो सक्सेस मिली, इसको जो कामयाबी मिली, इसके पीछे वजूहात क्या थी। मैंने वजूहात पर गौर किया, सच्ची बता रहा हूं। मुझे चंद वजूहात मिली। नंबर एक, ये शख्स ईमानदार था। नंबर दो, अमानतदार था, पैसे आते दे देता, खयानत नहीं करता। नंबर तीन, झूठ नहीं बोलता था, बददियानत नहीं था, नीयत क्या साफ था। ये अपने लिए नहीं, अपने सेठ के लिए भी काम करके किसी को नतीजा देता था। ये वहां का आकर डंडी नहीं मारता था कि उधर का इतने का, इधर का इतने का, बीच अपनी झूठी कमीशन निकाल ली, अपना झूठा नफा निकाल लिया, ऐसा कुछ भी नहीं करता था ये शख्स। ये शख्स ईमानदार आदमी था। कौन था, जोर से बोले, जोर से बोले, अमानतदार था, ये दयानतदार था। और दूसरी बात जो इसके पूरे वाक्य में मैं पता चली, मेहनती था। क्या था, मेहनती था, मेहनत करने वाला था, दौड़ भाग करने वाला था, हर धर्म नहीं था, पढ़ा नहीं रहता था, वह काम ही नहीं है, बस काम के तुझे सोफे के पास काम के सलाम करने हाजिर होगा कि हजरत अगर आपका आराम पूरा हो गया तो मैं मौका में चांस आपके पास हाजिर हूं, क्या हुक्म है मेरे आका। मार्केट में बड़ी जोर की तेजी आई हुई है, अगर आपकी नींद पूरी हो गई हो, आपका आराम पूरा हो गया हो, आपकी चाय की चुस्कियां खत्म हो गई हैं, तो हजरत मेरे साथ थोड़ी मार्केट चलिए, मैं मौका आपके पास चल कर आया हूं चांस। कभी ऐसा हुआ है यार,
पड़े रहते हैं। बाप बोलता है निकल काम के लिए, कोई काम ही नहीं है। अरे भाई जब सारी दुनिया क्या मांग कर पड़ रही है, मेहनत मजदूरी अमानतदारी ईमानदारी ये आपको नतीजा निकाल के देगी। आप किसी भी फील्ड में चले जाएं, अगर आप एक सबसे पहली बात याद कर लें आज आप, आपकी नीयत साफ होनी चाहिए। आपकी नीयत में खोट, नीयत में बदनीयत में फ्रॉड, नीयत में मकर, नीयत में झूठ, नीयत में किसी को धोखा देना नहीं होना चाहिए। ये आज तय कर लें आप, मैं नीयत का साफ रहूंगा इंशाल्लाह ताला। आप यकीन माने मेरे अपने, मैं अपने रब की रहमत पर नजर रखकर अगर कहूं, जिसकी नीयत साफ होगी ना इंशाल्लाह उसके लिए मंजिल आसान हो जाएंगी। उस पर उसकी गैर से मदद होती है, उसकी गैर से मदद होती है। अल्लाह पाक उसको इतना नवाजता है, बस नवाजता है। उसकी नीयत साफ होनी चाहिए और वो झूठ ना बोले, अमानतदार। मैं आपको यहां पर एक दो रिवायतें सुनाता हूं। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की चंद हदीसें सुने, अल्लाह पाक ने चाहा तो समझने का मौका मिलेगा। सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम फरमाए, चार चीजें अगर तुम में पाई जाएं तो किसी दुनियावी चीज के का जाया हो जाना तुम्हें कोई नुकसान नहीं पहुंचाएगा। चार चीजें, नंबर एक अमानत की हिफाजत, नंबर दो सच्ची बात कहना, नंबर तीन हुस्न अखलाक और नंबर चार पाकीजा गिजा। अपनी गिजा पाकीजा, अमानतदारी यानी अमानत की हिफाजत, सच्ची बात कहनी है, झूठ नहीं बोलना और अखलाक अच्छे हों, इंशाअल्लाह ताला दुनिया और आखिरत में रब ने चाह तो कामयाबी कामयाबी नसीब हो जाएगी। हमारे यहाँ पैसा बनने बनाने के लिए, पैसा क्या यार, कुछ भी पैसा नहीं बनता, यकीन माने। पेट्रोल के बिल में डंडी मारते हैं यार मुलाजिम, माफी चाहता हूं अगर कोई मुलाजिम मुझे से सुन रहे हैं। पेट्रोल भराने जाते हैं सेठ की गाड़ी के अंदर डंडी मार, पेट्रोल पंप वालों से इनकी मीटिंग की सेटिंग हुई हुई होती है। पेट्रोल पंप वालों से, पेट्रोल पंप वाला पूरा बिल बनाकर देता है और वो पूरे पैसे लेते हैं, लेकिन डंडी मारी है। पेट्रोल पंप पर मौजूद जो पेट्रोल भरने वाले होते हैं वो भी खा रहे होते हैं और जो ये मुलाजिम होता है ये भी खा रहा होता है। परचेजर डंडी मारते हैं, खरीदते किसी और दाम में, बताते किसी और दाम में, जो बेचता है और ये जो खरीद है दोनों की सेटिंग होती है और सेठ को डंडी मार रहे होते, सेठ को धोखा दे रहे होते। ऐसे ऐसे सेल्समैन आपको मिलेंगे, किसी से सेटिंग की हुई होगी, किसी को सेठ का राग बेच देंगे, किसी को कोई कॉन्ट्रैक्ट बेच देंगे, किसी को अंदर की बातें बता देंगे और दो पैसे निकाल लेंगे। अजीब और गरीब किस्म की, झूठ भी बोलते हैं। नहीं नहीं यकीन माने, इतने का प्लॉट है, पीछे से प्लॉट इन्होंने आगे पीछे किया हुआ था, मतलब इसको बादों का टाप बोलते हैं ये लोग, टाप मारनी है इसमें अगर झूठ बोलते हैं तो क्या, मतलब क्या मिलेगा इनको। और जब बाद में पता चलेगा यार इतने का बेचा मेरे को झूठ बोला, क्योंकि ये चाहते हैं कि दोनों पार्टियों को पता ही ना चले कि प्लॉट गया कितने का, उसे दिया कितने का, मैंने बेचा कितने का, कमीशन अलग खा लेंगे और दीगर चीज अलग कर लेंगे। ऐसे इतनी इतनी अजीब और गरीब किस्म की बेमानियां करते हैं, अजीब। ये जो सेठ दुकानदार मालिक सेठ, ये तो चलो इनके बारे में हमने पिछले दिनों भी कुछ सुना था, मगर ये जो मुलाजिम है ये क्या कर रहा है, ये क्यों डंडी मार रहा है, ये क्यों किसी कंपनी के साथ मिलकर अपनी कंपनी को नुकसान पहुंचा रहा है, ये क्यों सेठ को नुकसान पहुंचा रहा है, सेल में परचेज में कमीशन में कितनी चीजों में नुकसान हुआ। फैक्ट्री से चोरी करके बाहर माल ले जाते हैं, मुझे पता है। उस अब इतनी बड़ी फैक्ट्री है, सेठ को क्या पता होगा, ये सीसीटीवी कैमरे भी इनको नहीं पकड़ पाते ना, ना इनको सब पता होता है कि कैमरे का रुख इधर कब जाएगा, इनका तो कैमरा भी खराब हो जाता है क्योंकि अंदर से भी सारी तरकीब होती है, अकेला तो खाता नहीं है ना, कोई खाने देगा, चौकीदार तक तो मिले हुए होते फैक्ट्री के। ये जो मुझे देख और जिनको पता है उनको पता है कि मैं जो क्या कह रहा हूं, फैक्ट्री के चौकीदार तक मिले हुए होते, सेल्समैन मिले हुए होते हैं, सुपरवाइजर मिले हुए होते हैं, मैनेजर मिले हुए होते हैं, अतः बाद सेट को पता होगा सारे मिले हुए हैं। अभी सेट बोले करूं तो क्या करूं यार, अब एक हवा बिगड़ा हुआ है, क्या करूं कुछ समझ नहीं आ रही। اتنا مال چوری کرتے ہیں سیٹھ کا، پتہ نہیں کیا مسئلہ ہے، امانت داری کہاں چلی گئی، سچائی کہاں چلی گئی، دیانت داری کہاں چلی گئی؟ حدیث پاک میں آتا ہے جو امانت دار نہیں اس کا کوئی دین نہیں. اچھا ایسٹس جو بھی یہ کر رہے ہوتے ہیں آخر کر کر کے کیا کر لیا؟ کتنے انہوں نے بنگلے اور کوٹیاں کھڑی کر لی. اور اگر کوٹیاں اور بنگلے کھڑے کر بھی دیے ان لوگوں نے، کل کر مرنے کے بعد اپنے رب کو کیا جواب دیں گے؟ یہ پیسہ کہاں لے کے جائیں گے؟ قبر میں کیا ہوگا؟ اور یہ پیسہ پیچھے، یعنی کہ حرام مال کی نہ اسے سنو، حرام مال کی صدقہ کرے گا قبول نہیں ہے، صدقہ کرے گا قبول نہیں، کہ اللہ پاک ہے پاک مال قبول فرماتا ہے. خرچ کرے گا برکت نہیں ہے، اور چھوڑ کے مرا تو عذاب قبر کا باعث بنے گا. ایک خیر کا پہلو بھی نہیں حرام کی روزی میں، ایک خیر کا پہلو، اور خود اس کا اپنا فیلئر الگ، اس کو پھر کو بٹھانے اور کھلانے پلانے کے تیار نہیں. ارے ایسوں کو بعد اوقات دوا میں شفا بھی نہیں ملتی، جن پیسوں سے انہوں نے دوائی خریدی ہوتی شفا بھی نہیں ملتی، جیسے آتا ہے ویسا چلا جاتا ہے، بیماریاں تک دور نہیں ہوتی بیچاروں کی. بھائی رحم آتا ہے ان لوگوں کے اوپر، یہ مطلب کیوں کر رہے ہوتے ہیں اسے؟ ان کو سیلری میں تو مسئلہ ہی، سیلری میں انٹرسٹ بھی نہیں ہوتا. یہ کبھی تو سیٹ بھی بولے گا، کبھی بونس کا نہیں بولتا، کبھی انکریمنٹ کا نہیں بولتا، کبھی سیلری بڑھانے کا نہیں بولتا. ارے کہاں سے بولے گا؟ اس کے تو جو پیچھے سے اس کا جو سارا نظام بنا ہوا ہے اس کو ضرورت ہی نہیں ہے تمہارے سیلری بڑھانے کی. میں جنرل سب کی نہیں کہہ رہا ہوتا، لیکن میں جن کا کہہ رہا ہوں اگر وہ سنے تو ان کو پتا ہے کہ میں ان کا کہہ رہا ہوں. ہاں آپ کو اگر لگتا ہے یہ مجھے کہہ رہا ہے، اب یقین مانو میں آپ کو کہہ رہا ہوں. آپ کو سمجھ نہیں آتی یار یہ حرام کا پیسہ کہاں لے کے جاؤ گے؟ جھوٹ بول کے بدیانتی کر کے، ایسا چھوٹا تھا مسکین جیسا منہ بنا لیتے سیٹ کے سامنے یا کسی کے بھی سامنے. اللہ پاک آپ کو مجھے حرام روزی سے بچائے، اور محنت کرے مزدوری کرے، جو اللہ نے آپ کے مقدر میں رکھا ہے وہ ملے گا. آپ کو آپ کے مقدر سے ویسے زیادہ نہیں ملا تھا، یہ تو آپ نے بے صبری کی کہ اس رزق کو آپ نے حرام کے ذریعے سے استعمال حاصل کیا، ورنہ وہ رزق تھا ہی آپ کا. ایسا ہو ہی نہیں سکتا کہ جو رسک آپ کا نہیں ہے وہ آپ کو مل جائے، کیسے ہو سکتا ہے یار؟ پوسیبلٹی نہیں ہے. وہ رسک تھا آپ کا، آپ نے اللہ پر بھروسہ کر کے اگر آپ صبر کر لیتے یہ رسک آپ ہی کے پاس آنا تھا، مگر آپ نے اس کے لینے میں حرام کا راستہ اختیار کیا. اور یہ حدیث پاک موجود ہے، رسک کی تنگی تمہیں اللہ کی نافرمانی بنا ابھارے. تو اللہ پاک آپ کو مجھے امانت داری، ایمانداری اور محنت، یہ پڑے رہتے ہیں دکان پہ بھی پڑے رہتے، سو جاتے ہیں یار دکان پہ جا کے سو جاتے ہیں، تھوڑی تھوڑی دیر کے بعد چھٹی پہ چلے جائیں گے. ہمارے جاننے والے نے گھر بنایا، مجھے انہوں نے بتایا یار پتہ نہیں ہمارے کاریگر کے کتنے رشتے دار ہیں جو ہر ہفتے یا مہینے میں مر جاتے ہیں، اور تھوڑے دن کے بعد کوئی مر گیا، وہ دور کے مر جاتے، ساس کی بھی کوئی مر گئی. یار تم سب میں جاتا ہے، وہ سب گاؤں میں جاتے ہیں سب. اچھا سب کا انتقال بھی گاؤں میں ہو رہا ہے، شہر میں کسی کا انتقال نہیں ہو رہا. وہ دو دو تین تین دن کے لیے چلے گئے، بھیا آج اس کا انتقال ہو گیا، آپ تھوڑا اس کا انتقال ہو گیا. ارے بھائی کتنے انتقال ہوگا تمہارے خاندان کے اندر؟ کیا وہ پیسے لے چکے ہیں؟ اس کا گھر کھڑا ہوا ہے، وہ چلا گیا. لوگ کہتے ہیں یار کام نہیں ہے، میں کہتا ہوں کام ہے، تم ایماندار بنو بہت کام ہے، یقین مانو بہت کام ہے. کام ایمانداری کے ساتھ کریں اور عمدگی کے ساتھ کریں. کس کے ساتھ کریں؟ عمدگی کے ساتھ کریں کام، انشاءاللہ تعالی آپ کو اس کا فائدہ ملے گا. حدیث پاک میں اللہ پاک اس بات کو پسند فرماتا ہے کوئی شخص جب کوئی کام کرے تو اس کو بہتر طور پر کرے. اب سیکھیں، محنت مزدوری کریں، اچھے ٹیکنیشن، میں آپ کو بتا رہا ہوں میرے پیارے، اچھے ٹیکنیشن، اے سی درست کرنے والے، فریج درست کرنے والے، مشین درست کرنے والے، اس طرح کے اچھے ایماندار، یہ غلط پرزے لگانے والے نہیں کہ آپ سے اوریجنل کے پیسے لے لیں گے، دو نمبر کا پرزہ لگا اسی کو صحیح کر کے لگا دیں گے. اب ہم کو کیا پتا اندر میں کون سا پرزہ دوبارہ ڈال دیا آپ نے. یہ کرتے ہیں یار دو نمبر کا کام کرتے ہیں، جگاڑ. اس کو آپ نے سنا اپنے جملہ جگاڑ، یار جگاڑ ہو جائے. اچھا یہ کاریگر ہی بولے گا آپ کو جگاڑ کر دوں، اور ہم بھی بولیں گے
होएगा जुगाड़
होया
कर दे जुगाड़ यार ये तो अजीब जुमला है। अच्छा ये आपको यही मिलेगा जुगाड़ी एक दो मुल्कों के अंदर ही, बाकी को बोल के तो देखे जुगाड़ कर दो, बोला तेरा पासपोर्ट ला मैं ही कर देता हूं तेरा कुछ। क्या जुगाड़ क्या होता है, एक चीज खराब हो गई तो बात चीजें जब खराब होती है ना तो उसका रिप्लेस जो है ना इसकी ओरिजिनलिटी है, ओरिजिनल इसका रिप्लेस होगा। आप कुछ और कुछ करने बैठेंगे तो एक चीज खराब हुई है 10 चीज और खराब हो जाएंगी। तो ये मतलब अजीब लोग हैं, अच्छे ईमानदार लोग जहां भी मिलते हैं मुझे पता है, आपको पता होगा यार मैं कोई मतलब कोई खलाओं की बात थोड़ी कर रहा हूं, इसी जमीन की बात कर रहा हूं, और जब बात कर रहा हूं सब जो मुझे मौका मिले आपको मौका मिले तो इससे ज्यादा बोल दोगे। अच्छे ईमानदार लोग मिलते नहीं है, कार आप कार सही करने के लिए जाएं बहुत कम लोग मिलते जो ईमानदार होते हैं कि उन्होंने वही चीज जो निकाली थी लगाई वो आपको बता देगा ये निकाली ये लगाई और इन्हें लगाई क्या लगाई बस हमें क्या पता यार क्या है ज्यादा। अच्छा जो ईमानदार है दयानतदार है मेहनती है आप यकीन माने इसके पास रश लगा हुआ है, टाइम नहीं है उसके पास, दुनिया में इसके लिए स्पेस है, दुनिया में ऑल ओवर द वर्ल्ड मैं आपको सही बता रहा हूं। दुनिया ये जो हमारे नौजवान कहते हैं ना बार बार रोजगार नहीं है रोजगार नहीं है रोजगार नहीं है नौकरी, ऐसा बात है अरे भाई कितनी नौकरी मिलेगी इतना मील इतना फैक्ट्री इतना कारोबार खुल रहेगा आपको नौकरी मिलेगी, नौकरियां नहीं है इतनी। आप अपने रोजगार की तरफ जाए, कुछ हुनर सीख लो प्यारे साहब, हुनर सीख ले स्किल सीख ले, शर्म ना करे। कारपेंटर कभी अच्छा कारपेंटर कब फारिग है बताओ, कुर्सियां टेबल फर्नीचर बनाने वाला मुझे बताओ, दरवाजे लगाने वाला कब फारिग है, टाइम नहीं है इन लोगों के पास, अच्छे लोगों के पास टाइम नहीं है, मैकेनिक के पास टाइम नहीं है, कलर करने वालों के पास टाइम नहीं है, अच्छे लोगों के पास अच्छा प्लम्बर हो टाइम नहीं है, प्लम्बर के पास कहां टाइम है यार, अब प्लम्बर भी प्लम्बर है, हमको प्लम्बरिंग कर गया भैया अब क्या कर लोगे, वो कर गया वो जो लगाना था लगाया ही नहीं अब छत टपक रहा है अब क्या कर लोगे, आपका छत टपक पड़ा तो आपका नलका लीक हो गया अब क्या कर लेंगे, कुछ नहीं, अच्छे प्लम्बर कब मिलेंगे। तो ये चीजें जो है ना ये कब करेंगे, ये आता हो मैं सही बता रहा हूं आपको, ईमानदार हो मेहनती हो दयानतदार हो उसके पास रब ने चाहा तो रोजगार की कमी नहीं आएगी। और एक मुसलमान की शान यह है कि वो धोखा नहीं देता, मुसलमान धोखेबाज नहीं होता, मुसलमान झूठा नहीं होता। तो मेरे तमाम इस्लामी भाइयों से देखने सुनने वालों से दरखास्त है, चाहे आप अपना काम करते हैं जॉब करते हैं सर्विस करते हैं कुछ भी करते हैं, आज ये तय कर लें कि हमने झूठ नहीं बोलना, हमने ईमानदारी इख्तियार करनी है, हमने दयानतदारी इख्तियार करनी है। मैं उमूमन कहता हूं हमारे इस्लामी भाइयों के साथ, यार छोटा मोटा को कारोबार करो पैसे ही नहीं है, क्या कहते हैं सही कहते हैं पैसे नहीं है, मैं कहता हूं लोगों के पास पैसे हैं, मुझे पता है लोगों के पास पैसे हैं मगर उनके पास लोग नहीं है। अगर हम है ना ईमानदार हो तो तुम्हें पैसे मिलेंगे, इसको मिले थे ना पैसे, इस पर किसी ने इन्वेस्ट किया ना जिसका मैंने वाकया सुनाया, ईमानदार पर इन्वेस्टमेंट करता है यार, उससे कोई पैसा आप पर उड़ाने के लिए थोड़ी रखा हुआ है, अब मेहनत करे। मेरे एक दो जानने वाले थे, ये वाकया मेरे जिनको भी बताया इनको बहुत अच्छा लगा और हो सकता है किसी को फायदा हो जाए, मतलब दो जानने वालों की बात हो रही है, एक को कारोबार चाहिए और एक को कारोबार करने वाला चाहिए, कि पैसे थे एक बार पैसे नहीं थे, उसने कहा कि यार मैं तुझे कारोबार खोल कर देता हूं आप कारोबार करो, तो ठीक है। अच्छा मैं बैठा हुआ हूं, हम तीन ही हैं यूं समझो, मेरे सामने ये दो बात कर रहे हैं, बोला मैं आपको कारोबार खोल कर देता हूं, इतना इतना इन्वेस्टमेंट होगा मैं लगा दूंगा, पैसे का मसला नहीं है, मुझे पता पैसे का उसका मसला नहीं था। और वो जो जिसको कारोबार के लिए कह रहे थे ना वो ईमानदार आदमी है, वो बेमान आदमी नहीं था, वो मुझे पता है, लेकिन हुआ क्या ये सोना, उसे कहा मैं सिर्फ एक ही शर्त है, क्या दुकान आप खोलोगे आप बंद करोगे, बात समझ रहे हैं आप, दुकान आप खोलोगे आप बंद करोगे, क्योंकि उसको पता था अभी ये भी दो दो ढाई ढाई तीन चार चार बजे आएगा सेठ बनकर तो मेरी दुकान चलेगा किसी, तो फिल्टर हो जाएगा फिर उसी नौकर से ना मैं पार्टनरशिप कर लूं जो दुकान खोलता है बंद करता है,
اب یقین مانے اس نے منع کر دیا، بولا یہ نہیں ہوگا. کیا کہا اس نے؟ یہ نہیں ہوگا. اس نے کہا یہ نہیں ہوگا تو یہ بھی نہیں ہوگا، نہیں ہو پارٹنرشپ. مگر مجھے اس کی بات بہت سمجھ میں آئی، انویسٹر کی بات سمجھنے میں مجھے بہت آئی. یہ جو انویسٹمنٹ کرتے ہیں نا، میں ان کو ٹپ دے رہا ہوں، ایماندار ہو ساتھ محنتی بھی ہو. ایماندار ہوتے محنتی نہیں ہوتے، آتا نہیں ہے کرنا. اس کو آتا تھا جن کا میں نے واقعہ سنایا آپ کو. تو اگر آپ کو یہ صلاحیتیں ہیں، یہ سب کچھ ہے جو میں نے آج آپ کے بیان میں دیا ہے، میرے رب نے چاہا تو آپ کو انشاءاللہ تعالی کبھی تکلیف، رب نے چاہا تو نہیں ہوگی، آپ کو تکلیف نہیں ہوگی. اور آپ انشاءاللہ اچھا کھائیں گے، اچھا پیئیں گے، کسی کے محتاج، اللہ تعالیٰ ویسے محتاجی سے ہماری حفاظت کرے اور ہمیں ایمانداری عطا فرمائے اور ایمانداری کے ساتھ جینا نصیب فرمائے. پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم فرماتے ہیں، مومن کی پیدائش سب خصلتوں پر ہو سکتی ہے، یعنی مومن ہر عادت پر پیدا ہو سکتا ہے اگر جو بری ہوں، مگر خیانت و جھوٹ پر نہیں ہو سکتی. یعنی یہ دونوں چیزیں مسلمانی کی ضد ہیں. یعنی مسلمان جھوٹا نہیں ہو سکتا، مسلمان خائن نہیں ہو سکتا، یعنی خیانت کرنے والا نہیں ہو سکتا. تو آج کے اس بیان میں تمام اسلامی بھائی اس بات کو طے کر لیں، ہم انشاءاللہ 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 نہ کبھی جھوٹ بولیں گے، نہ کبھی خیانت کریں گے، نہ کبھی بددیانتی کریں گے. ایک اور حدیث سنیے، میں اس شخص کے لیے جنت کے درمیان میں ایک گھر دلانے کا ضامن ہوں جو جھوٹ بولنا چھوڑ دے، اگرچہ یہ جھوٹ ازرائے مذاق ہو. مذاق میں بھی جھوٹ کی اجازت نہیں ہے. اگر یہ جھوٹ بولنا چھوڑ دو تو میرے آقا فرماتے کہ میں اس کا ضامن ہوں، کہ گھر دلانے کا ضامن ہوں، جنت کے درمیان میں گھر دلائے گے میرے آقا. وہ تو نہایت سستا سودا بیچ رہے ہیں جنت کا، ہم مفلس کیا مول چکائیں، اپنا ہاتھ ہی کھا لیں. جنت کی ضمانت ہے میرے پیارے سائیں. گھروں کے حالات کو دیکھو، خالی یہ کہتے نہ پھر کچھ بھی نہیں کچھ. ابھی ہمارے اسلام میں ہمارے اپنے ملک کے لوگ ڈنکی لگا کر چلے گئے بھیا ملک سے باہر، عجیب عجیب غلط بارڈر پار کر کے جانا. میں مل کر آیا ہوں ان لوگوں سے جن کا آپ کہہ رہے ہیں، ان سے مل کر آیا ہوں. روتے ہیں روتے ہیں، مارے کھاتے ہیں. ابھی حال کوئی بہت زیادہ پرانا واقعہ شاید نہیں ہوگا، دو بھائی ساتھ گیا ڈنکی لگا کر. ڈنکی سمجھتے ہیں نا، یہ پنجاب والے بہت زیادہ سمجھتے ہوں گے، اب مجھے پتا ہے میں کتنا سمجھاؤ سمجھتے نہیں ہیں. بھائی جانا ہے اگر مثال کے طور پر جانا ہے بیرون ملک، تو بھائی طریقے سے جاؤ نا یار، پاسپورٹ ویزا جاب سارا انتظام کر کے اگر جانا ہی ہے تو، ورنہ جانے کی ضرورت بھی نہیں ہے. یا محنت کرو. ایک شخص جا رہا تھا باہر کمانے کے لیے، تو حضرت نے فرمایا وہاں کے خدا کو میرا سلام کہنا. کہا حضرت کیا کہہ رہے ہیں وہاں کا خدا؟ خدا کو ادھر کا ادھر کا الگ تھوڑی ہے. کہ یہ تو بیٹا سمجھا رہا ہوں، جو خدا تجھے وہاں رزق دے گا وہی خدا تجھے یہاں بھی رزق دے گا. تو چلو یہ چلے جاتے ہیں. بھائی جانا ہی تو بھائی لیگل جائیں، کیوں جان جوخم میں ڈال کر اور ناجائز اور غلط طریقے سے جا رہے ہیں. تو دو بھائی گئے ایک ساتھ یہ ڈنکی لگا کر، اور دونوں بھائی گئے. اب وہ کیا ہوتا ہے، وہ کشتی میں لے کے جاتے ہیں نا، فائنل جو ہے نا فائنل پروسیجر، یہ سمجھے کشتی ہے، یہ بائی سی بارڈر کراس کرواتے. اور جب اب سمندر میں بھی پولیس ہوتی ہے، سیکیورٹی تو ہوتی ہے بارڈر کی حفاظت کے لیے. اس میں سے ایک بھائی کو چڑی کھانسی، میرے پاس لکھا ہوا ہے، ایک بھائی کو چڑی ہوئی کھانسی. اب وہ جو اس کو لے کے جا بولا تیرے بھائی کو چپ کرا، ہم سب مریں گے. اب کھانسی جس کو چڑھتی، اب کھانسی تھوڑی خود آج سے روکے گا، کھانسی نہ روکے. اس کے بھائی کے سامنے اس کے بھائی کو اٹھا کر سمندر میں پھینک دی، اس کی آنکھوں کے سامنے اس کا بھائی سمندر میں ڈوب کر مر گیا. کیونکہ اگر وہ ان کو یہ تھا کہ یہ نہیں یہ کھانسے گا تو ہم سب مر جائیں گے. ایسے میں نے 2 سے 3 لائیو پروگرام کیے مدنی چینل پر، لائیو پروگرام کیے سب کھول کھول کے بتایا. میں نے ان کے انٹرویو سکھائے مدنی چینل پر جو یہ ڈنکی لگا کر باہر سے ہو کر آ گئے، کسی کا ہاتھ ضایا، کسی کا پاؤں ضایا، کسی کے سامنے اس کے والد صاحب انتقال کر گئے یار. اور میں ان کا وہاں بھی حال دیکھ کر آیا ہوں، صبح اندھیرے جاتے کام پر، وہ بھی کھیتوں میں کینو توڑنے جائیں گے، یہ توڑنے جائیں گے، وہ توڑنے جائیں گے، یہاں پر بیٹھ کر چار پائے پر لسیاں مانگتے ہو. اگر جتنی محنت وہاں کرتے ہو نا، اتنی آدھی محنت بھی یہاں کرو نا. اور باہر ملکوں کا رخ کرنے کے بجائے گاؤں سے چلو شہروں کا سفر کر لو،
شہروں میں کاروبار ہے، شہروں میں کام کاج ہے، مگر نہیں، جانا وہی ہے کہ وہاں جو دین، ایمان، عقائد کے معاملات ہیں اور جس کے جو خطرات ہیں وہ الگ ہے۔ میں اس لیے کہتا ہوں زیادہ تر، اور کچھ نہیں، زیادہ تر میری وجہ یہ ہوتی ہے کہ بچوں کی پرورش کے معاملات آگے پرابلم کرتے ہیں، پھر ڈاکیومنٹ نہیں بنے ہوتے، آ نہیں سکتے، یہاں ماں کا انتقال ہو گیا، والد کا انتقال ہو گیا، بہت کچھ ختم ہو گیا، نہیں آ سکتے، وہ ڈاکیومنٹ ہی نہیں، پتہ آئیں گے تو واپس ہی جا سکیں گے، وہ جائیں گے کیسے، پکڑ لیں گے ہم کو۔ یہ سارے مسائل میں نے آج آپ کے سامنے بول دیے اور سمجھا رہا ہوں۔ ایمانداری، محنت، دیانتداری کے ساتھ کام کرے، اللہ پاک کی رحمت سے یہاں بھی اچھا روزگار، اچھا رزق ملے گا۔ اپنے آپ کو نمازی بنائے، ایماندار بنائے، نیک بنائے، سنتوں کا پیکر بنائے، اللہ پاک اپنی رحمت سے غیب سے رزق عطا فرمائے گا، تمہیں وہاں سے رزق دے گا جہاں تک تمہارا گمان تک نہیں جاتا۔ اللہ کریم ہے، وہ پرندے کو کیسے رزق دیتا ہے جو اپنے گھونسلے سے بھوکا نکلتا ضرور ہے، اپنے گھونسلے میں بھوکا آتا نہیں ہے۔ اللہ پاک ہم سب کو قناعت بھی دے، ایمانداری دے، اور اللہ پاک ہمیں اپنی ذات کے کسی کا محتاج نہ کرے، محنت مزدوری کرے، اپنے ماں باپ کی بھی آگے ٹھنڈی کرے۔ جو اس لیے رزق کماتا ہے، روزی کماتا ہے کہ خود کو اور اپنے گھر والوں کو محتاجی سے بچائے، رزق کے حلال کماتا ہے، خود کو اور اپنے گھر والوں کو محتاجی سے بچانے کے لیے ماں باپ کی خدمت کرے گا، ایسا روزی کمانے والے شخص کو حدیث پاک میں کہا یہ مجاہد فی سبیل اللہ ہے، تمہارے بہترین تمہارے رزق وہ جو تم اپنے ہاتھوں سے کماتے ہو، اور اس کو پسند کیا گیا ہے، شریعت اس کو پسند نہیں کرتی۔ ہاتھ یوں نہیں ہونا چاہیے، ہاتھ کیسے ہونا چاہیے، یوں ہونا چاہیے۔ اللہ پاک ہم سب کو تنگ دستی سے بچائے، اللہ تعالیٰ کشادگی دے، فراخی دے، بےمانی، جھوٹ، بدیانتی سے اللہ ہماری حفاظت کرے، ایمانداری، دیانتداری کے ساتھ اللہ پاک ہمیں روزی اور رزق کمانے کی توفیق عطا فرمائے، اور جن کے ساتھ ہم کام کرتے ہیں اللہ پاک ہمیں ان کے ساتھ بھی بےمانی سے بچائے، اور ہمیں اچھی نیتوں والا بنائے، ستھری پاکیزہ نیتوں والا بنائے۔ آمین۔ بجائے خاتم نبیین صلی اللہ تعالی علیہ وسلم۔
میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرو